नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। नेपालको तीन खम्बे अर्थनीतिको एउटा महत्वपूर्ण क्षेत्र सहकारीमा उत्पन्न विचलनले पछिल्लो समयमा अर्थतन्त्र मात्र नभई राजनीतिसहित समाजका सबै क्षेत्रलाई प्रभावित पारेको छ। मुलुकमा रहेका 33,000 बढ़ी सहकारी मध्ये कतिपय सहकारी विद्यमान कानून विपरीत चलेका, अनधिकृत ढंगले ऋण लिने र दिने गरेका एवं संचालकहरू नै ठगीमा संलग्न रहेपछि सहकारी क्षेत्र अस्तव्यस्त जस्तै बनेको छ। सहकारीका विद्यमान समस्या समाधान गर्न सरकारले हालै अध्यादेश मार्फत कानून ल्याएको छ। उक्त कानून कतिको प्रभावी बन्न सक्छ र नेपालमा सहकारी क्षेत्रलाई कसरी ट्र्याकमा ल्याउन सकिन्छ भन्ने विषयमा आजको अन्तर्संवादमा केन्द्रित हुनेछौ। सहकारी क्षेत्रका जानकार एवं नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनाली कुराकानीमा हामीसँग हुनुहुन्छ।
हजुर, नमस्कार,
स्वागत छ यहाँलाई। हजुर, अब सहकारीको जुन चाहिँ विद्यमान समस्या छ त्यो समस्या समाधान गर्न भनेर सरकारले पछिल्लो समयमा अध्यादेश ल्याएको छ। अध्यादेशले कतिको काम गर्न सक्छ सहकारीमा जुन खालका भनौँ न गिजुलिएका समस्याहरू छन्?
हजुर, यो सहकारी सम्बन्धी अध्यादेशले चाहिँ अहिले 3-4 समस्या समाधान गर्नको लागि आशा देखाएको छ। एउटा त नियामकीय सक्रियता थिएन पहिला, सहकारी विभाग र चाहिँ प्रदेशले स्थानीय तहले अलिक राम्रोसँग नियमन गर्न सकेको थिएन। मुख्य समस्या त्यहाँनिर त्यो अलिकति उच्छृङ्खल भएको, यहाँले पृष्ठभूमिमा बताउनु भएको जस्तो विचलनमा गएका सहकारीहरूलाई नियमन गर्नको लागि एउटा नियामकीय माप के अरे निकाय र त्यसको लागि त्यसले मापदण्ड निर्धारण गर्ने, प्रुडेन्सियल नर्म्स स्ट्यान्डर्ड भन्छौँ हामी, प्रुडेन्सियल स्ट्यान्डर्ड निर्धारण गर्ने र त्यसअनुसार सहकारी बचत तथा ऋण सहकारीको समग्र नियमन गर्ने कुरा एउटा यसले चाहिँ राम्रो कुरा गर्न खोजेको छ। भनेदेखि अर्को यसले के गर्न खोजेको छ त भन्दाखेरि चाहिँ यसले सीमा बचतको सीमा, हुन त सहकारी अभियान कर्मी भन्ने साथीहरू धेरैले चाहिँ जो सहकारीमा सञ्चालकहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यो सीमा जस्तो चाहिँ स्थानीय तहसम्म क्रियाशील भएका कार्यक्षेत्र भएका सहकारीको लागि 10,00,000 र एक जिल्लासम्म भएकोलाई चाहिँ 25,00,000 र एक जिल्ला एक प्रदेशभन्दा बढी भएकोलाई चाहिँ 50,00,000 चाहिँ एउटा जुन सीमा तोकिएको छ यो सीमा उहाँहरूको लागि चाहिँ त्यति स्वीकार्य होइन भन्ने किसिमको कुरा गर्नुभएको छ। तर मलाई चाहिँ के लाग्छ त भन्दा यो सीमा बहुतै जरुरी थियो, पहिल्यै आवश्यक थियो, त्यस कारणले चाहिँ यो दुईवटा कुरा होइन। र तेस्रो कुरा यसले के गर्यो त भन्दाखेरि चाहिँ बचत फिर्ता गर्नको लागि सानातिना तपाईँको चाहिँ बचतकर्ताहरू, त्यो बचतकर्ताहरूको लागि चाहिँ तपाईँको 5,00,000सम्मलाई पहिलो प्राथमिकता, हुन त यो ऐनमा भएकै कुरा, समस्याग्रस्त सम्बन्धी प्रावधानमा पहिल्यै भएको प्रावधान हो यो, पुनर्पुष्टि गरेको छ। त्यसलाई अलिकति यसले चाहिँ यदि तिनवटा कुरालाई चाहिँ यसले चाहिँ राम्रो कुराहरू भन्यो र यसैको मापदण्डको आधारमा चाहिँ नियमन प्राधिकरणले बनाएको मापदण्डको आधारमा बचत तथा ऋण सहकारी संस्था दर्ता गर्ने, अन्य दर्ता गर्न अन्य प्रक्रियाबाट दर्ता गर्न पाइँदैन भन्ने 3-4 कुराहरू गरेको छ। अरू धेरै कुराहरू गरेको छ, जस्तो चाहिँ कर्जा सूचन केन्द्रको कुरा व्यवस्था, कर्जा सूचना केन्द्रको व्यवस्था, तर ती चाहिँ पहिलाकै ऐनमा भएका कुराहरूलाई चाहिँ पुनर्पुष्टि गरेको हो। तर यी 3-4 कुराहरू चाहिँ मलाई लाग्छ यी आशाका चाहिँ अलिकति चाहिँ आशा जगाउने खालका छन् कि जस्तो मलाई लाग्छ।
हजुर, जस्तो अब भन्नु न यहाँले अहिले भन्नुभयो केही दायराहरू, केही क्षेत्रहरूका सन्दर्भमा, जस्तो भौगोलिक दायराको कुरा पनि त्यसमा छ, बचतको सीमाको कुरा, नियमनको कुरा। अब यो अहिले अध्यादेश आएर यसले अब औपचारिकता पाएर, हुन त अब यसलाई प्रतिस्थापन विधेयकका रूपमा प्रस्तुत गरिसकिएको छ संसदमा, यसले फरक ढंगले प्रक्रिया पूरा गरेर कानूनी रूप पनि पाउँदैछ। यद्यपि जसरी यी यहाँले अघि भन्नुभयो कि पुनर्पुष्टि गरिएका धेरै विषयहरू छन्, के कारणले यसअघि हाम्रो सहकारी क्षेत्र यसरी विचलनमा गयो अथवा जान दिइयो? नियामकीय निकायहरू, नियामकीय क्षेत्रहरू, नियामकीय पक्षहरू बलियो हुन सकेनन्?
मलाई चाहिँ के लाग्छ त भन्दाखेरि चाहिँ पहिला चाहिँ तपाईँको यो अहिलेदेखि समस्यामा आएको होइन, यो लगभग 60 को दशकबाट 61 सालदेखि त यसलाई चाहिँ अलिकति हामीले चाहिँ राम्रोसँग नियमन गर्नुपर्छ भन्न सुरु गऱ्यौँ। यसमा अलिकति समस्या आएको भनेको चाहिँ केही कारणहरू छन्, सदस्यको साझा बन्धनको आधारमा, कमन बन्डिङ भन्छौँ हामी, त्यसको आधारमा सहकारी संस्था सञ्चालन गर्नुपर्ने, स्पष्ट सञ्चालक र चाहिँ सदस्यहरू छुट्यो, सञ्चालक सदस्यहरूले चाहिँ त्यहाँ पैसा जम्मा गर्ने वा त्यसबाट चाहिँ सेवा लिने र त्यसको लाभहरू लिने विषयवस्तुहरू चाहिँ सबै सञ्चालकमा केन्द्रित भयो। सबै सञ्चालक नराम्रो होइन, अधिकांश सञ्चालकहरू चाहिँ यस्तो प्रक्रियामा ठुला सहकारीका सञ्चालकहरूले अलिकति यो अपव्यय गर्न सुरु गरे। यो अपव्यय गर्नको लागि चाहिँ तपाईँको चाहिँ जब संस्था स्वनियमनमा हुँदैन भनेदेखि त्यो बेलामा चाहिँ कडा नियमन गर्न पर्थ्यो। कडा नियमन चाहिँ सहकारी रजिस्ट्रार कार्यालयले गर्न सकेन यस अर्थमाथि यो बेलामा धेरै सहकारीहरू चाहिँ राजनीतिक छाता ओढेका, सञ्चालकहरू जस्तो कि तपाईँको चाहिँ सिभिल भन्नुहोस्, सिमेरु भन्नुहोस्, ओरिएन्टल भन्नुहोस्, अथवा सिमा सिमार भन्नुहोस्, अथवा अरू धेरै कान्तिपुर भन्नुहोस् अथवा लालीगुराँस भन्नुहोस्, अहिले मैले समस्याग्रस्त मात्रैको नाम लिएको छु, अरूको नाम लिन्न मैले, अलिकति पोलिटिकल पार्टी विशेष त नेपालका ठुला पोलिटिकल पार्टीका राजनीतिक खाता ओर्ने व्यक्तिहरू त्यसमा चाहिँ सञ्चालक अथवा चाहिँ व्यवस्थापक अथवा कार्यकारी सञ्चालकको रूपमा उहाँहरूले चाहिँ काम गर्नुभयो। र त्यसलाई के गर्नुभयो त भन्दाखेरि चाहिँ लगाउन लगानी गर्नु नहुने ठाउँमा लगानी गर्नुभयो, बिना धितो ऋण लिनुभयो, धेरै धितो के अरे धेरै ऋण चाहिँ सञ्चालकहरूलाई दिनुभयो, अथवा त्यो तपाईँको चाहिँ त्यसबाट प्राप्त भएका मुनाफाहरू वा त्यसका चाहिँ रकमहरूलाई चाहिँ तपाईँको चाहिँ अन्य लगाउन नहुने कारोबारमा जस्तो तपाईँको चाहिँ रियल इस्टेटमा अथवा चाहिँ घर जग्गामा अथवा अर्को कम्पनी खरिद गर्नको लागि अथवा चाहिँ यो सबै गरिसकेपछि रकम सिफ्टको प्रक्रिया पनि सुरु भयो र जो रियल तपाईँको चाहिँ ऊ सदस्य थियो त्यो सदस्य व्यवसायमा सदस्य उपेक्षित भयो, सदस्यको बिल्लीबाट भयो र त्यो तपाईँको सञ्चालकहरू एक प्रकारले चाहिँ संरक्षक हुनुपर्नेमा अधिकांश होइन धेरै जसो सञ्चालकहरू चाहिँ तपाईँको अहिले समस्याग्रस्त गरेका सरकारीहरू जुन चाहिँ तपाईँको 55-56 त समस्याग्रस्त भनेका छौँ, 500 चाहिँ ठुला सहकारीहरू सबै समस्या सङ्कटापन्न छ भनेका छौँ, यी सङ्कटापन्न र समस्याग्रस्त सहकारीका सञ्चालकहरूले व्यतिथि लिएर आउनुभयो, वित्तीय उच्चृङ्खलता लिएर आउनुभयो र त्यो उच्चृङ्खलता लिएर आउँदाखेरि चाहिँ उहाँहरूको नीति प्रभावको कारणबाट चाहिँ सहकारी रेजिस्ट्रारको कार्यालय वा नियामक निकाय चाहिँ तपाईँको मुखदस्ता भयो। यसको मुख्य कारण चाहिँ म यसैलाई भन्छु।
हजुर, अब भन्न खोजेको मतलब चाहिँ अब यसलाई राजनीतिकरण गरियो या राजनीतिले सहकारीलाई चाहिँ अप्रयोग गर्यो भनौँ न, फरक खालको चाहिँ प्रयोग गर्यो, प्रयोग गर्नुपर्ने नै हो किनभने अब हाम्रो अर्थनीतिले नै भनेको छ कि सहकारी हाम्रो तीनवटा खम्बा मध्येको एउटा खम्बा हो, सरकार, सार्वजनिक क्षेत्र र सहकारी, होइन? अब यो तीनवटा क्षेत्र मध्येको एउटा क्षेत्र हो, यसलाई प्रयोग गर्नुपर्ने, तर यसको अप्रयोग भयो होइन,
यसको चाहिँ दुरुपयोग भयो। दुरुपयोग चाहिँ राजनीतिक क्षेत्रबाट राजनीतिक दलहरूले गरे भनेर भन्दिनँ मैले, मैले चाहिँ के भन्छु त भन्दा चाहिँ राजनीतिक दलको छाता ओढेका व्यक्तिहरू, पोलिट ब्युरो मेम्बरहरू, पूर्व मन्त्रीहरू होइन, अथवा मेयरहरू, अथवा चाहिँ तपाईँको चाहिँ मन्त्री भइसकेका, उप प्रधानमन्त्री भइसकेका व्यक्तिहरू, उहाँहरूले यसलाई चाहिँ व्यक्तिगत लाभको चाहिँ संस्था बनाउनु भयो। जहाँ लगानी गर्नु हुँदैन त्यो सरकारले जम्मा लगानी गर्ने चारवटा सेक्टर,
यहाँ आफै पनि मन्त्रालयको सचिव भएर काम गर्नुभयो त्यतिखेर, यहाँहरूले त्यसको सुधारका लागि के प्रयासहरू गर्दाखेरि राजनीतिका तर्फबाट अथवा सरकारका तर्फबाट मूलत राजनीतिक नेतृत्वका तर्फबाट असहयोग पाएका अथवा सहयोग नपाएका कारणले यो अगाडि बढ्न सकेन, अथवा के कारण रह्यो केही भन्न मिल्छ अहिले?
मिल्छ, किन नमिल्ने? यसलाई सम्बोधन गर्नको लागि हामीले त्यसमा चाहिँ विभिन्न प्रकारका सुपरिवेक्षणका कुराहरू, अनुगमनका कुराहरू गरेका छौँ। यसलाई तपाईँको चाहिँ व्यवस्थित गर्नको लागि हामीले केही नर्म्सहरू पनि बनायौँ, केही संयन्त्रहरू पनि बनायौँ र बनाइसकेपछि त्यसलाई अगाडि बढाउन पनि लागेका हौँ। तर भइरह्यो के त भन्दाखेरि चाहिँ धेरै जसो लामो अवधि मलाई पनि त्यहाँ राखेनन्, मलाई पनि सर्व गरे। तर जे भए तापनि म त्यहाँ भएको बेलाको कुराहरू गर्छु। त्यो बेलामा पहिला त ऐन बनाउने बेलामै अवरोध भयो, एउटा व्यस्त इन्ट्रेट राखेर अर्को नियमावली बनाउने बेलामा ठुलो अवरोध भयो, असाध्य ठुलो अवरोध भयो। यो कसले त भन्दाखेरि चाहिँ सहकारी सङ्घ होइन, अथवा सहकारी अभियान कर्मी भनेर भनौँ न त हामी उहाँहरूलाई भन्छौँ। अहिले 342 चाहिँ तपाईँको चाहिँ सहकारीका सङ्घहरू छन् होइन, राष्ट्रिय स्तरका सङ्घहरू छन्। उहाँहरूबाट केही सबैबाट होइन, धेरै नीति प्रभाव पार्न सक्ने व्यक्तिहरूबाट ऊ भयो र एउटै व्यक्ति चाहिँ दुईटा सदस्य, दुईटा संस्थामा सञ्चालक बन्न नपाइने, दुईटा समान प्रकृतिको संस्थामा बस्न नपाइने, लामो अवधिसम्म चाहिँ तपाईँको चाहिँ नेतृत्व लिनु नहुने, यस्ता कुराहरू जुन चाहिँ तपाईँको छ, यस्ता कुराहरूलाई चाहिँ उहाँहरूले यसलाई चाहिँ स्वीकार्नु भएन, यसलाई सम्बोधन गर्नुपर्छ। सम्बोधन गरेर चाहिँ हामी यसलाई चाहिँ ऊ गरिसक्छ, हाम्रो अनुसार चाहिँ ल्याइहाल्छौँ नि भन्ने किसिमको उहाँहरूको कुरा भयो। जब सहकारी संस्था चाहिँ तपाईँको चाहिँ यसपछि चाहिँ समस्याग्रस्त भयो, समस्याग्रस्त भएपछि उहाँहरूले फेरि के भन्न सुरु गर्नुभयो त भन्दा चाहिँ नियम नै प्रभावकारी भएन भन्नुभयो, भन्न थाल्नुभएको छ अझलोरी। र यी दुईटा कुरा परस्पर बेमेलका कुराहरू जुन जब नियमन गर्न खोज्यो, जब अलिकति ट्र्याकमा लिएर आउन खोज्यो, नियमन बढी भयो भन्ने, जब समस्यामा पुगिसकेपछि नियमन नै भएन है भन्ने, यस प्रकारको चाहिँ तपाईँको दरारे नीति चाहिँ तपाईँको चाहिँ सहकारी अभियान कर्मीहरू भन्ने भनाउँदाहरू भनौँ न है किसिमबाट चाहिँ सहकारी अभियान कर्मी त हाम्रो सदस्यदेखि चाहिँ सञ्चालक सबै हो, तर सञ्चालकहरूले आफूलाई अभियान कर्मी भनिरहनु भएको छ। उहाँहरूमा एक प्रकारको चाहिँ यो अलिकति चाहिँ गति छाडा भनौँ, अथवा चाहिँ उत्सृङ्खल प्रवृत्ति, अथवा चाहिँ तपाईँको चाहिँ विषयान्तर हुने प्रवृत्ति, सहकारीको मूल्य मान्यताबाट विषयान्तर हुने प्रवृत्तिले गर्दाखेरि नै हामीले के देख्यौँ त भन्दा चाहिँ सरकारले अथवा चाहिँ मन्त्रालयले अथवा विभागले राम्रो गर्न खोजेको छु, कतिपय अवस्थामा खोजेको छ, यस्तो गर्ने बेलामा चाहिँ उहाँहरूलाई राम्रो काम गर्न दिएन, विभागीय मन्त्रीलाई, विभागीय सचिवलाई अथवा रजिस्ट्रारलाई राम्रो काम गर्न नदिएको कारणबाट पनि यो समस्या मौलाउँदै मौलाउँदै भुस्को आएको जस्तो भएको हो जस्तो मलाई लाग्छ।
जस्तो अब अहिले केही चर्चामा केही विषयहरू छन् सहकारीको विषयलाई लिएर, यहाँले अहिले इंगित गरेका केही कुराहरूलाई पनि सन्दर्भमा राखेर म यहाँलाई जिज्ञासा राख्छु। जस्तो राजनीतिमा रहेकाहरू अथवा ठूला राजनीतिक दल, यहाँकै भाषामा, यहाँकै शब्दमा ठूला राजनीतिक दलका छाता ओढेकाहरूले जबसम्म लाभ लिए तबसम्म यो विषयमा सरकार पनि तातेन, राजनीतिक नेतृत्व पनि तातेन। तर अर्को कुनै चाहिँ व्यक्ति, अर्को कुनै पक्ष चाहिँ अब सहकारीको रकम लियो, अनधिकृत पनि लियो, त्यो रकम लिएर ऊ अर्को छाता लिएर राजनीतिमा आयो, त्यसपछि बल्ल यो विषयमा चाहिँ राजनीतिक नेतृत्व अलि बढी जाग्यो भन्ने खालको चाहिँ आम टिप्पणी छ।
त्यो चाहिँ मलाई चाहिँ त्यो हो जस्तो चाहिँ किन लाग्दैन त भन्दाखेरि चाहिँ सबै दलको, मैले यो दल भन्दिनँ, सबै दलका चाहिँ तपाईँको चाहिँ प्रभाव पार्न सक्ने व्यक्तिहरू सहकारीमा छन्। सहकारीमा यो 73,81,000 सदस्य भएको हुनाले धेरै सदस्यहरू छन्। यो भोट ब्याङ्क हो, यसलाई परिचालन गर्नुपर्छ भनेर चाहिँ सबै पार्टीका पदाधिकारीहरू लाग्नु भएको छ। त्यस कारणले गर्दा मलाई त्यो लाग्दैन। मलाई चाहिँ के लाग्छ त सबभन्दा बढी तातिएको चाहिँ के हो त भन्दा चाहिँ 14 लाख जति चाहिँ तपाईँको चाहिँ सदस्यहरू अहिले सडकमा हुनुहुन्छ, सहकारीका पीडित भनेर सदस्यहरू। त्यस कारणले गर्दा उहाँहरूले चाहिँ तपाईँको चाहिँ विगत 3 वर्षदेखि चाहिँ उहाँहरूले आन्दोलन गरिदिनु भएको छ। त्यो आन्दोलनको कारणबाट 2-3 वर्षदेखि उहाँहरूले गरेको आन्दोलनबाटको कारणबाट नै यसले चाहिँ सरकार संसदहरू तातेको, सरकार तातेको चाहिँ त्यसपछि हो भन्छु मैले। त्यस कारणले चाहिँ बरु कसै तपाईँको चाहिँ कुनै ठुलो व्यक्ति अथवा चाहिँ परोस् वा नपरोस् भन्ने राजनीतिक दलको अपेक्षाहरू होला, तर चाहिँ अमुक दल अथवा अमुक व्यक्तिलाई को कारणबाट चाहिँ यो आएको होइन कि यो सहकारी पीडितहरूको आन्दोलनले चाहिँ सरकारको अथवा संसदको आँखा खोलिदिएको हो, अलि बढी चाहिँ पोलिटिकल लेभलको आँखा खोलिदिएको हो जस्तो मलाई लाग्छ।
हामी अन्तरसंवादमा छौं। सहकारीका विद्यमान समस्या समाधान गर्न सरकारले हालै अध्यादेश मार्फत कानून ल्याएको छ। मुलुकमा रहेका 33,000 बढ़ी सहकारी मध्ये कतिपय सहकारीमा समस्या देखिएको छ, जसका कारणले 14 लाख बढ़ी सहकारी पीड़ितहरू अहिले सड़कमा छन्। 73,71,000 भन्दा बढ़ी व्यक्ति सहकारीमा आबद्ध छन्। सहकारी नेपालको तीन खम्बे अर्थनीतिको एउटा महत्वपूर्ण क्षेत्र पनि हो, तर सहकारीमा आएको विचलनले समाजका सबै क्षेत्रलाई प्रभावित पारेको छ। समस्या समाधानको उपाय के हुन सक्छ भन्ने बारेमा सहकारी क्षेत्रका जानकार एवं नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीसँग कुराकानी गरिरहेका छौं। अब मैनालीज्यू, यी कुराहरू छन्, सरकारले अहिले अध्यादेश मार्फत कानून पनि ल्यायो, पृष्ठभूमिमा धेरै विषयहरू हामीले छलफल गरिसकेका छौं। अब मूल कुरा भनेको पीड़ितलाई राहत दिने अथवा क्षतिपूर्ति दिने अथवा बचतकर्ताको बचत फिर्ता गर्ने, यो बचतकर्ताको बचत फिर्ता गर्ने जुन मुद्दा छ अथवा जुन आवश्यकता छ अहिलेको विद्यमान कानून र हालै ल्याइएको यो अध्यादेश, त्यो दिशामा कतिको प्रभावी हुन सक्छ?
मलाई चाहिँ यो धेरै प्रभावी, त्यसमा अब सरकारले नबिग्रिनको लागि चाहिँ यसले चाहिँ केही नम्सहरू स्ट्यान्डर्डहरू राख्न सक्छ, तर तत्काल चाहिँ त्यो प्रतिबद्धता चाहिँ अहिलेको अध्यादेशले पनि आएन, होइन पहिलाको ऐनकै पुनर्पुष्टि गरेको छ। त्यस कारणले त्यति आएन भन्छु मैले। बजेट वक्तव्यमा पनि अलिकति लिएर आउन खोजिएको थियो, मौद्रिक नीतिमा पनि अलिकति लिएर आउन खोजिएको थियो, तर वास्तविक प्रतिबद्धताको त्यहाँनिर अभाव कहाँ देख्छु त भन्दाखेरि चाहिँ धेरै व्यक्तिहरू जुन अहिले मैले आन्दोलनमा हुनुहुन्छ भने उहाँहरूको लागि तत्काल चाहिँ उहाँहरूले राखेको बचत फिर्ता गरेर तपाईँको चाहिँ कोही सिटामोल खान नपाएर बसेका छन्, कोही चाहिँ तपाईँको चाहिँ रगत फेर्न नपाएर, कोही चाहिँ तपाईँको चाहिँ टिबीको औषधि गर्न नपाएर बस्नुभएको जुन सदस्यहरू पीडित सदस्यहरू हुन्छ, पहिला त त्यो पीडितलाई राहत दिने चाहिँ एउटा प्याकेज चाहिन्थ्यो। त्यसले के भन्यो त भन्दाखेरि चाहिँ अहिलेको सहकारीको सम्पत्ति वा त्यहाँभित्रको जेताहरू अथवा त्यहाँभित्र रहेको चाहिँ विभिन्न प्रकारको बचतहरूलाई परिचालन गरेर चाहिँ तपाईँको 5 लाखसम्मको लागि पहिलो प्रायोरिटी दिने भनेर भन्यो। पहिलाको ऐनले, पहिलेदेखि नै ऐनले त तपाईँको चाहिँ समस्यागत सहकारीको लागि चाहिँ पहिलो प्रायोरिटी सानो उसलाई चाहिँ दिनुपर्छ भनेको थियो, अहिले पनि त्यही भनेको छ। तर यो कहिलेदेखि भनियो त भन्दाखेरि चाहिँ राउत आएको कार्यदलले पनि भन्यो, भोरको बजेट वक्तव्यले पनि भन्यो, अहिलेको तपाईँको चाहिँ अध्यादेशले पनि भन्यो। यो भन्दा पनि हामी चाहिँ त लगभग 1 वर्ष 1.5 वर्ष 2 वर्ष जान लागिसक्यो। त्यस कारणले गर्दाखेरि चाहिँ रियल प्रतिबद्धता आएन जस्तो मलाई लाग्छ। अब बिग्रिन नदिनेको लागि चाहिँ आयो, तर अहिले तपाईँको चाहिँ जुन पीडितहरू हुनुहुन्छ तत्कालै राहत दिनुपर्ने उहाँहरूको लागि चाहिँ यसले चाहिँ धेरै ठुलो आशा जगाएन भन्छु मैले। फेरि सबै सहकारी पीडितहरू जुन हुनुहुन्छ उहाँहरूको चाहना चाहिँ तपाईँको चाहिँ सहकारी पीडकहरूलाई अथवा चाहिँ सञ्चालकहरूलाई छुन्ने अथवा चाहिँ उहाँहरूलाई चाहिँ कारवाही गर्ने भन्दा पनि उहाँहरूको त आफ्नो बचत, आफ्नो पसिना फिर्ता पाउने, आफू पाउनु पर्ने चाहिँ मुख्य चाहिँ एजेन्डा चाहिँ उहाँहरूको थियो, त्यसमा चाहिँ अलिकति चाहिँ तपाईँको चाहिँ नीतिगत प्रावधानहरू बढी आयो, जसले गर्दाखेरि चाहिँ तत्काल राहतको प्याकेज चाहिँ कम आयो भन्छु मैले। यसको लागि चाहिँ पहिला त तपाईँको चाहिँ सदस्यहरूको अथवा चाहिँ तपाईँको सञ्चालकहरूको अथवा सहकारीको चाहिँ तपाईँको चाहिँ दुईटा विकल्पबाट जानुपर्छ। एउटा चाहिँ तपाईँको चाहिँ सहकारीमा भएका व्यक्तिहरू जुन तपाईँको चाहिँ बजेट वक्तव्यले पनि भनेको थियो, उहाँहरूको चाहिँ तपाईँको सम्पत्तिहरू अथवा चाहिँ जायजताहरू सञ्चालकहरूको जायजताहरूलाई धरोटीमा राखेर पनि उहाँहरूलाई 5 लाखसम्मको लागि, त्यसको लागि 10-12 अर्ब जति लाग्छ होला, 12-14 अर्ब लाग्छ होला, त्यो हिसाब गरेर चाहिँ त्यसरी लिएर आउनु पर्थ्यो, वा विशेष प्रावधान राखेर सरकार वा तपाईँको चाहिँ राष्ट्र ब्याङ्कले चाहिँ विशेष प्रावधान राखेर चाहिँ पहिलो हदमा चाहिँ तपाईँको चाहिँ त्यो गिरेको विश्वासलाई उठाउने र अब मैले राहत दिँदैछु है भन्ने मेसेज जाने कामहरू जुन गर्न पर्थ्यो, त्यो चाहिँ मलाई चाहिँ भएको जस्तो लागेन। अहिले तपाईँको चाहिँ नेपाल राष्ट्र ब्याङ्कले अहिले फेरि नियमन गर्नको लागि केही नबिग्रोस् है भनेर चाहिँ केही प्रावधानहरू राख्न खोजेको छ र सल्लाह लिइरहेको छ। यो बेलामा पनि फेरि चाहिँ सहकारी अभियान कर्मीहरूले चाहिँ फेरि के भनिदिनु भएको छ त भन्दाखेरि चाहिँ हामीलाई नियमन गर्नको लागि छ, राष्ट्र ब्याङ्कले चाहिँ नियमनको चाहिँ प्रावधान गर्न पाइँदैन है भनेर चाहिँ फेरि उहाँहरूले फेरि अर्को ठुलो आन्दोलन गरिरहनु भएको छ। अझ अर्को म त के भन्छु त भन्दाखेरि चाहिँ सहकारी अभियानकर्ताहरूले अहिले तपाईँको चाहिँ विभिन्न पार्टीमा संसदमा जतासुकै के लबिङ गरिरहनु भएको छ, ठुला पार्टीहरूमा के लबिङ गरिरहनु भएको छ त यो अहिले आएको चाहिँ जुन चाहिँ अध्यादेश छ यसलाई नै प्रस्तावना विधेयकमा चाहिँ महत्त्वपूर्ण नियमनका प्रावधानहरू वा महत्त्वपूर्ण राहतका कुराहरूलाई चाहिँ तपाईँको चाहिँ ओझेलमा पार्ने गरी चाहिँ तपाईँको चाहिँ यसलाई प्रतिस्थापन गर्नपर्छ भनेर चाहिँ उहाँहरूले चाहिँ अर्को लबिङ पनि गरिरहनु भएको छ। त्यस कारणले गर्दा सहकारी पीडितहरूको समस्या चाहिँ अलिकति चाहिँ सम्बोधन यसले गर्ला र भन्ने चाहिँ मलाई चाहिँ शङ्का लाग्छ।
हजुर, अब ठूला पार्टीहरूले यसमा अलि चासो लिएका पनि छन्। हिजो एकै दिन संयोग भनौँ प्रधानमन्त्रीसँग प्रधानमन्त्रीको पार्टी एमालेको सहकारी विभागले यस विषयमा छलफल गरेको छ, उता नेपाली काँग्रेसको सहकारी विभागले पनि त्यसै खाले छलफल गरेको छ कसरी सहकारीको समस्या समाधान गर्न सकिन्छ भन्ने विषयमा, र यहाँले भनेका जस्ता केही स्वार्थका कुरा या सहकारी अभियन्ताहरूका कुराहरू पनि त्यहाँ पुगेकै छन्, त्यहाँ पुर्याइएकै छ। यद्यपि दलहरू चाहिँ कतिको गम्भीर देखिएका छन्, यहाँ पनि हिजो एउटा कार्यक्रममा संलग्न हुनुहुन्थ्यो, सहभागी हुनुहुन्थ्यो, के दलहरू यो समस्या समाधान गर्ने सन्दर्भमा सकारात्मक छन् त?
होइन, दलहरू अहिले चाहिँ मेजर दलहरू अलिकति चाहिँ संवेदनशील भएको कारणबाट नै यो आएको, जो यो चाहिँ अहिलेको अध्यादेश आएको चाहिँ दुईटा मेजर दल राजनैतिक दलहरू चाहिँ उहाँहरूको दुईटाको साझा निष्कर्षबाट आएको हो यो। तर ती भित्रका फेरि चाहिँ सहकारी अभियानकर्ताहरू चाहिँ फेरि के भनिरहनु भएको छ त भन्दाखेरि चाहिँ एउटा चाहिँ कन्सेन्ससको डकुमेन्ट बनाएर चाहिँ प्रभाव पारेर चाहिँ प्रस्थापन विधेयकमा चाहिँ केही दफाहरू चाहिँ परिवर्तन गर्न खोजिरहनु भएको छ। त्यस कारणले गर्दाखेरि चाहिँ राजनैतिक दलका शीर्ष नेतृत्वहरू चाहिँ यो विषयमा चाहिँ तपाईँको चाहिँ संवेदनशील भएको देख्छु मैले अहिले, किनभने अध्यादेश पनि आयो, अध्यादेशका प्रावधानहरूलाई कार्यान्वयन गर्नलाई चाहिँ
मैले हजुर म अझै यहाँलाई स्पष्ट पारौँ। जस्तो सड़कमा उठेको आवाज मत्थर पार्ने, राजनैतिक उद्देश्य पूर्ति गर्ने मात्रै चाहिँ प्रमुख दलहरूको चाहिँ अहिलेको स्वार्थ हुन सक्छ कि उहाँहरू साँच्ची नै समस्या समाधान गर्नेतर्फ हुनुहुन्छ त?
यहाँको पहिलो चाहिँ तपाईँको चाहिँ सड़कको आवाजलाई मत्थर गर्ने गरी नै यो चाहिँ अध्यादेश आएको हो। उहाँहरू चाहिँ स्वाभाविक रूपमा अग्रसर भएर यो अध्यादेश आएकै होइन। मलाई चाहिँ के लाग्छ त भन्दाखेरि चाहिँ विगत 2 वर्षदेखि चाहिँ जुन सडकमा आन्दोलन भइरहेको छ त्यही आन्दोलनलाई सम्बोधन गर्नको लागि आएको, सहकारी पीडितको लागि उहाँहरूलाई चाहिँ बाटो देखाइदिएको कारणबाट आएको हो। तर यही बिचमा फेरि के भएको छ त भन्दाखेरि चाहिँ त्यो संवेदनशीलता देखाउँदा देखाउँदै होइन, पछि ती संवेदनशीलता उहाँले देखाउनु भयो, किनभने यो एउटा मेजर तपाईँको राजनीतिक समस्या पनि हो, मानवीय समस्या पनि हो, वित्तीय समस्या पनि हो र राजनीतिक समस्या पनि बनिसकेपछि उहाँहरू त्यतातिर ध्यान दिनुभयो। तर तीभित्रका चाहिँ आफ्ना कार्यकर्ताहरू अथवा सहकारीका चाहिँ प्रत्येक पार्टीमा चाहिँ तपाईँको सहकारी विभाग छ अहिले, त्यो सहकारी विभागको होइन विशेषता तपाईँको चाहिँ 3 दलका सहकारी विभाग भन्छु मैले, तपाईँको त्यो माओवादी केन्द्रको, नेकपा एमालेको र नेपाली कङ्ग्रेसको, उहाँहरू तिनै दलका तपाईँको चाहिँ धेरै व्यक्तित्वहरू सहकारीका चाहिँ अभियानकर्मीहरूले चाहिँ यसलाई चाहिँ प्रस्थापन विधेयकमा चाहिँ यसका चाहिँ सारभूत कुराहरूलाई फेरि परिवर्तन गर्नको लागि चाहिँ लबिङ गरिरहनु भएको जस्तो मलाई लाग्छ।
अब यो जुन भनौँ न एउटा प्रयास त अगाडि बढ्यो नै अध्यादेश मार्फत आएको कानूनले, यहाँले भनेको जस्तो विद्यमान कानूनहरूलाई पुनर्पुष्टि पनि गर्यो एउटा सन्दर्भ, र कतिपय नयाँ चाहिँ केही प्रावधानहरू पनि ल्यायो, नियमनलाई अलि बढी चाहिँ प्रभाव बनाउने प्रभावी बनाउने प्रयास पनि गरियो। अब सहकारी पीड़ितहरू जसले चाहिँ भनौँ न चिया बेचेर मकै बेचेर यी यावत चाहिँ कामहरू गरेर त्यहाँ संकलन गरेका छन्, केहीले चाहिँ आफ्नो जीवनभरि चाहिँ लगाएको चाहिँ मेहनतबाट आएका उपदानहरू त्यहाँ लगेर राखेका छन्, जसरी मानिसहरू ठगिएका छन्, समस्यामा परेका छन्, अब ती मानिसहरूको जीवनलाई सहज बनाउने सन्दर्भ अघि यहाँले निकै महत्वपूर्ण सन्दर्भ उल्लेख गर्नुभएको थियो, कसैसँग सिटामोल खाने पैसा छैन, कसैसँग आम सामान्य जीवन बाँच्ने पैसा पनि छैन, त्यहाँबाट आउने ब्याजले म जीवन धान्छु भनेको थियो, अब उनीहरूको चाहिँ कसरी हित हुन्छ?
उहाँहरूको हित गर्नको लागि सरकारले चाहिँ पहिला त तपाईँको चाहिँ थोरै तपाईँको बचत हुने, सबै त एकैचोटि चाहिँ एउटा ठुलो समस्या छ, एकैचोटि समाधान गर्न सकिँदैन, फेरि सहकारीले चाहिँ तपाईँको चाहिँ रकमहरू विजेलन गर्दै जाने, सरकारले तिर्दै गर्ने, यस्तो प्रावधान पनि हुन सक्दैन। तर अहिले राहतको प्याकेज चाहिँ एउटा सरकारले नै भनेको शब्दमा चाहिँ 5 लाख भनेको छ, 5 लाख मलाई ठिकै लाग्छ, त्यो 5 लाखसम्म चाहिँ बचत भएको व्यक्तिहरूको चाहिँ तपाईँको के गर्नु पर्यो त भन्दाखेरि चाहिँ तत्कालै राहत दिनु पर्यो, उहाँहरूलाई फिर्तै गर्नु पर्यो, एउटा टाइम टेबल, यो ढिला भइसक्यो, यो राहत प्रतिवेदन आएको पनि तपाईँको चाहिँ डेढ वर्ष भइसक्यो, फेरि चाहिँ तपाईँको चाहिँ अर्को चाहिँ श्री थापा प्रतिवेदन आएको पनि निकै अवधि भइसक्यो, बजेट वक्तव्य आएको पनि सधैँभरि गर्छु भन्ने नगर्ने गर्दाखेरि चाहिँ सरकारप्रतिको विश्वास पनि गिर्छ, त्यस कारणले गर्दा 5 लाखसम्मको लागि चाहिँ विशेष व्यवस्था गरेर सहकारीभित्रको चाहिँ तपाईँको चाहिँ यताहरू सहकारीका चाहिँ सञ्चालकहरूको सम्पत्तिहरू अथवा त्यहाँभित्रको चाहिँ के आधारबाट हुन्छ, वा सरकारले सहकारीलाई चाहिँ ऋण दिएर हुन्छ कि कुनै बचत पत्र जारी गरेर हुन्छ कि, यो तत्काल 5 लाख रुपियाँ चाहिँ उहाँहरूलाई 5 लाखबाट विश्वासको फिर्ता गर्ने काम सुरु भयो भनेदेखि चाहिँ सहकारी अभियानले एकपटक तपाईँको चाहिँ अहिले जुन धर्मरायको अथवा विचलन गरेको स्थिति, उच्चृङ्खलताको स्थिति छ अथवा त्यो अहिलेको चाहिँ जुन व्यतिथि छ, त्यो व्यतिथिबाट चाहिँ एकपटक ए सरकारले राम्रो कामहरू गर्न खोज्यो भनेर सहकारी अभियान फेरि हामीले चाहिँ राइट ट्र्याकमा ल्याउन सक्छौँ, होइन भनेदेखि चाहिँ यो लामो अवधि 81 वर्ष भयो, यो 2000 सालदेखि सुरु भएको सहकारी, 2000 सालमा बनेपामा खुलेको स्थापित भएदेखि अहिलेसम्म गर्दा 81 वर्षको सहकारी अभियान, जुन जनजीवनमा पुगिसकेको सहकारी अभियान, यसले फेरि चाहिँ के हुन्छ त भन्दा चाहिँ सहकारीप्रतिको चाहिँ आम व्यक्तिको विश्वास गिर्छ, यो विश्वास गिर्नु भनेको सरकारप्रतिको विश्वास गिर्नु पनि हो, समाजमा चाहिँ तपाईँको चाहिँ उच्चृङ्खलता आउनु पनि हो, यस कारणले गर्दा यो मानवीय समस्या भइसकेको छ, तपाईँको सिरियस हुनुपर्छ सर।
हजुर मैनालीज्यू, हजुर हजुर, यहाँको चाहिँ महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो सहकारी क्षेत्रका एकजना जानकार एवं नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनाली, अन्तरसंवादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारी सहित सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।